اعوذ باللہ من الشیطان اللین الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول الثقلین، محبوب رب المشرقین المغربین، جد الحسن والحسین، ابو القاسم محمد، ولا اہل بیتہ طیبین الطاہرین المعصومین المظلومین، بسم اللہ الرحمن الرحیم، هل جزاء الاحسان الا الاحسان، صلوات پڑھے محمد. عزاداران امام خیصر باغ ممبئی کی فورتھ مجلس، چوتھی مجلس ہے، اور محسنان اسلام کی ٹاپک کے اوپر، 1444 ہجرہ ہے، چار محرم گزرنے کے بعد شب پانچ محرم کی مجلس. میں نے مجلس کا آغاز پہلی مجلس سے یہی قرآن مجید کا ریکمینڈیڈ سورہ سورہ رحمان، اس سورے کی تلاوت پڑھنے کرنے کی کوشش کرو، یہ بہت ہی ریکمینڈیڈ ہے. اپنے گھر میں یہ سورے کو لگاؤ، خود پڑھو باواز بلند. اس میں اللہ نے اپنے احسانات کا ذکر کیا ہے، تھوڑا سا کیا ہے، فوے ایالہ رب کما تو کذبان، کہ تم اللہ کی کون سی نعمت سے انکار کرو گے. بہت ہی اچھا سورہ ہے پریشانیوں کی دوری کے لیے، رزق میں برکت کے لیے، حاجات کو پورا کرنے کے لیے. اسی سورہ میں اللہ ایک جگہ کہہ رہا کہ احسان کا بدلہ احسان ہے. بس میں نے کل بھی یہ جملہ بولا تھا، آج پھر بول رہا کہ کبھی احسان فراموش مت رہو، کبھی نہیں رہنا. ذرا سے بھی کوئی مدد کی بامبے میں تمہاری، تم اس کے احسان کو زندگی تمام مانو. کبھی یہ نہیں بولو کہ وہ تو افورڈ کر سکتا، اس کے پاس تو اتنا پیسہ ہے، اگر اس نے دیا تو کیا ہوا. کبھی یہ نہیں بولنا، اس نے تمہاری مدد کی ہے. مدد صرف پیسے سے نہیں ہوتی، زبان سے بھی مدد ہوتی. اگر زبان سے اس نے تمہاری کوئی مدد کی ہے، قلم سے مدد کی ہے، ریکمینڈ کیا ہے کہیں، احسان کو ماننا. اس لیے کہ جتنے دشمنان اہل بیت تھے انہوں نے رسول کے احسان کو نہیں مانا، جس کا نتیجہ یہ ہوا کہ رسول کے ساتھ انہوں نے ان پرسنالٹیز کا بھی احسان نہیں مانا کہ جن کا احسان مکے میں 13 برس رسول کی زندگی میں تھا. 13 ایئرس کی لائف ہے اللہ کے رسول کی مکے کی، اور 13 ایئرس میں دو ہی پرسنالٹیز ہیں کہ اگر ان کو مائنس کر دیا جائے، ان کو تاریخ سے ہٹا دیا جائے، تو اللہ کا رسول ایک دن بھی کلمہ نہیں پڑھوا سکتا تھا. اس لیے کہ مکے کے جو کافر اور مشرکین تھے، سردار تھے، ان لوگوں نے ظلم کر کے اللہ کے رسول پہ پہاڑ توڑ دیے. اللہ کا رسول بالکل اکیلا ہو جاتا اگر یہ دو نہیں ہوتے. جناب ابو طالب، آپ نے ان کا ذکر سنا، اور کل سے میں ہماری ماں، لاکھوں سلام ان کو، بی بی خدیجہ الکبریٰ کا ذکر کیا. جناب ابو طالب اور بی بی خدیجہ کی خوشنودی کے لیے ایک باواز بلند صلوات پڑھو. ختیجہ کا احسان اتنا، میں نے کل ایک جملہ بولا تھا، کہا تھا کہ آج اس کو کلیئر کروں گا. بی بی ختیجہ کو ملکۃ العرب بولتے تھے. ملکۃ العرب یعنی پورے عرب کی بی بی ملکہ تھی، پورے عرب کی. اتنی دولت، کل میں نے بتایا کہ 70,000 کیمنز تھے آپ کے پاس، 70,000. और आप बिजनेस वूमेन थी, मक्के में बैठी हुई है। अब पूरी उस वक्त की नॉन वर्ल्ड बोल सकते आप, जहां जहां लैंड ट्रांसपोर्टेशन था उस पे आपका बिजनेस ट्रूप्स जाते थे। आप सोचो 70,000 ऊंट, यानी 70,000 ट्रेलर्स अगर आज किसी के पास हो तो उसका क्या हश्र होगा। पूरे अरब में आपके बिजनेस का ट्रिप था, सीरिया से लेके, यमन से लेके, इजिप्ट से लेके, ईरान से लेके, पूरा मिडिल ईस्ट। इतनी दौलत, इतनी दौलत। और कमाल यह था, अभी इस्लाम नहीं आया, इस्लाम नहीं आया, आपका सारा पैसा पाक था। आप नहीं समझे ये जुमला, सारे का सारा पैसे में एक रुपया भी हराम का नहीं था। आप बोलेंगे कैसा बोल रहे हैं आप, इस्लाम आने से पहले? इसलिए कि खतीजा का सारा पैसा इस्लाम पे सर्व हुआ। अल्लाह अगर हराम होता तो कभी सर्व नहीं करवाता। उसकी दलील यह है कि मदीने में जब अल्लाह का रसूल आए तो वहां पे मस्जिद नबवी बनने के बाद जो मक्के मदीने के जो हिपोक्रेट्स थे, जो मुनाफिक थे, पैसे वाले दौलतमंद मुनाफिक जो थे, उन्होंने एक मस्जिद बनाई थी, मस्जिद जरार। इसलिए कि अल्लाह के रसूल का इरशाद है कि अगर एक किसी अल्लाह के घर में मस्जिद में तुम एक ईंट लगाओगे तो अल्लाह उसके बदले में तुमको एक जन्नत में महल देगा। तो ये जितने काफिर थे, मुनाफिकीन थे मदीने में, सारे मुसलमान, इन लोगों ने एक मस्जिद बनाई, मस्जिद जरार तैयार की। तैयार करके अल्लाह के रसूल के पास आए, आगे कहने लगे या रसूलल्लाह आपने कहा मस्जिद बनाओ, हमने मस्जिद नबवी के सामने हमने मस्जिद बना ली, अब हमारी ख्वाहिश ये है कि आप आइए और वहां पे नमाज पढ़िए। अल्लाह के रसूल ने कहा मैं अल्लाह से पूछ लूं पहले, लेट मी आस्क। नहीं यार आप समझ ही नहीं रहे, मैं पूछ तो लूं, जाऊं या ना जाऊं। फौरन जिब्राइल आ गए, आके जुमले गौर से सुनो, आके कहा या रसूल अल्लाह, अल्लाह दुरूद और सलाम के बाद आपको यह हुक्म देता है, यह ऑर्डर करता है कि आप उस मस्जिद में कदम भी नहीं रखना, एंटर भी नहीं होना, बल्कि वो मस्जिद को जला दो, उसकी राख को हवा में मुंतशर कर दो। रसूल के सामने अल्लाह के घर को हुक्म रसूल से जलाया गया। सारी किताबों में है कि मस्जिद जरार में अल्लाह का रसूल कदम नहीं रखा। पूछा गया कि रीजन क्या है, तो दो रीजन बताए, एक रीजन मुनाफिकत थी, एक रीजन ये था कि कौम को बांटना था, मुनाफिकत थी, दूसरा रीजन ये था कि वो सारे का सारा पैसा हराम का था। इस्लाम आने के बाद मुसलमानों के पास हराम का पैसा था, इस्लाम आने से पहले खतीजा के पास पाक पैसा था। यह है बीबी, पूरा इतना पाक पैसा कि पूरा पैसा इस्लाम पे। कितनी दौलत थी अभी मैं बताता आपको, सही बुखारी की रिवायत और खलीफे अव्वल की रिवायत। मक्के में कहर पड़ा, बारिश रुक गई। जब बारिश रुकी तो उस वक्त लोग भूखे मरने लगे। अल्लाह का रसूल घर में दाखिल हुआ, जब दाखिल हुआ चेहरे पे गम था, लोग भूखे मर रहे थे। बीबी खदीजा ने पूछा कि ये बताइए कि आप इतने गमगीन क्यों हैं? तो कहा खदीजा तुम देख रही हो कि मक्के में कहर है, कोई बारिश नहीं है दो साल से, लोग भूखे मर रहे, जानवर मर रहे, और मेरे पास पैसा नहीं है। खदीजा ने कहा या रसूलल्लाह मेरी सारी दौलत है ना, आप इसको इस्तेमाल कीजिए। रसूल ने कहा खतीजा ये तुम्हारा पैसा है, एक मैसेज इसमें और है कि बीवी का पैसा अपना पैसा नहीं। समझ में आई बात? कभी ये नहीं करना कि शी इज माई वाइफ, लो पैसा। बीवी का पैसा बीवी का पैसा है। मैं कोई झगड़ा करा के नहीं जाता खैसरबाग से, जो औरतें काम कर रही उनका हक है, अगर उनका पास पैसा है तो उनका पैसा, ये नहीं कर सकते कि बीवी का पैसा ले लो इस्तेमाल कर लो। अरे जब बीवी का पैसा नहीं ले सकते तो लोगों का कैसे ले सकते, क्या बोल रहा मैं, लोगों का कैसे ले सकते, मोमिन भाइयों का कैसे ले सकते जब अपनी ओन वाइफ का पैसा तुम नहीं ले सकते। एक रुपया भी अगर किसी का लिया है तो उसका जवाब देना, ये याद रखो। अगर किसी से कोई पैसे बोरो किए, मैं जनरल मैसेज दे रहा, अगर तुमने किसी से बोरो किया तो तुम पर लाजिम है वो वापस करो, 100% लाजिम है वापस करो। ये नहीं बोल सकते उसको क्या जरूरत है मैं क्यों दूं, नो हराम है, हराम है, फिर तुम्हारी इबादतें कबूल नहीं होंगी। दोस्तों ये चीजों को सीखना है कि अगर ये आदत हमारी कम्युनिटी में हर लड़का लड़की औरत मर्द में आ जाए तो इस्लाम का जो माहौल है वो तुम्हारे घरों में हो जाएगा। आज कितने केसेस है कि भाई का पैसा लेके बैठ गए, बहन का पैसा लेके एक बैठ गए, प्रॉपर्टी पे कब्जा कर लिया, और फिर मुसलमान फिर मोमिन, हराम है। इवन इवन तुम किसी के भाड़े के घर में हो, मैं आपकी लैंग्वेज में बोल रहा हूं, रेंटेड हाउस में एक रूम का ही भाड़ा है और मालिक के मकान बोलता कि अब आप खाली कर दें, आप बोले मैं तो 10 साल 20 साल से हूं यहां पे, क्या जरूरत है मुझे खाली कर, मैं नहीं करता। आपने अगर ये कहा कि मैं नहीं करता और मालिक यह बोल रहा कि खाली करो, आपको मालूम है उसमें ना तुम्हारी नमाज कबूल है ना रोजा कबूल है ना वजू कबूल है, इतना सख्त हुक्म है। किसी का पैसा अपना पैसा नहीं होता, तुम्हारा पैसा तो। अब मैं आपको बॉम्बे का एक वाकया सुनाता, मेरे साथ हुआ आज से 8-10 साल पहले, शायद 15-20 साल से ये अशरा पड़ रहा गुलिस्तान का। तो गुलिस्तान के अशरे में मेरी टॉपिक थी लाइफ आफ्टर डेथ, ये तो शुक्र करो कंसरबाग में नहीं पढ़ा मैं, लाइफ आफ्टर डेथ, ये यूट्यूब पे मदीसे हैं सुन लेना, मरने के बाद वाली जिंदगी। वहां बहुत अच्छा एक इंसिडेंट भी हो गया मेरे साथ, जब मैं वहां पे ये लाइफ आफ्टर डेथ पढ़ रहा था, आई थिंक 12-14 की बात है, तो 3-4 दिन के बाद एक ग्रुप आया मेरे पास यूथ का, लड़के लड़कियों का, आके कहने लगे कि मौलाना व्हाट आर यू डूइंग, रातों की नींद उड़ी हुई है, बिस्तर लहद नजर आ रहा, खबर नजर आ रही, ग्रेव नजर आ रहा, आप सिर्फ मौत 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 लेके बैठे हुए, आप जिंदगी की बात करो ना, क्या मौत की बात कर रहे। मैंने कहा यहां आंसर करूं या कल मिंबर से आंसर करो, उन्होंने कहा ठीक है आप मिंबर से बोले। तो मिंबर से मैं गुलिस्तान के अशरे में मैंने बोला था कि ये ग्रुप आया था मेरे पास पूरे यूथ का, एंड दे वांट मी टू चेंज द टॉपिक, वो लोग बोले कि मौत मौत लेके क्या बैठे, जिंदगी की बात करो। मैंने उनको पलट के कहा भाई सुनो, आप मौत बोल रहे मैं तो जिंदगी की बात कर रहा, आप उसको मौत समझ रहे मैं क्या करूं। इसलिए कि अली वाले के लिए ये जिंदगी नहीं है, मौत के बाद वाली जिंदगी इमाम अली के शियों की है। इसलिए कि कुछ ने जो कम से कम अली के जलवों तो देखोगे, मौलाली के जलवे तो देखोगे, तो वहां पर लाइफ ऑफ द डेथ की मजलिस में मैंने ये बात बोली थी, तो पांचवी या छठी मजलिस थी, वो लोग मेरे साथ अभी भी मौजूद है खैसरबाग में। हम लोग वहां पे मजलिस से पहले मैं नीचे एक घर था, वहां के जो होस्ट है अभी भी बैठता हूं उनके घर पे, उस वक्त भी बैठा हुआ था, सब लोग मेरे साथ बैठे हुए थे। तो एक खातून आई या दादर पे या कहीं पे बॉम्बे में की रहने वाली थी, ईरानी खातून थी, अब वो पुणे में आजकल खानम। मैं उनके घर में बैठ, उनके घर में बैठ के हम चाय पी रहे थे मस्जिद से पहले, जैसा यहाँ पीते हैं वहाँ पी रहे थे। तो वो खानम आई और खानम आके उन्होंने पुकारा कि इज मौलाना देव, तो उन लोगों ने कहा हाँ मौलाना यही है। आके यू नो यू बिलीव इट, मैं मेंबर से बोल रहा, पूरी दुनिया सुन रही सब, हो सकता खानम भी पुणे में सुन रही होगी। उस औरत ने आगे कहा कि मौलाना 30 40 50 साल वो करें, एग्जैक्ट फिगर मुझे याद नहीं। हमारी यहां पे होटल थी दादर में या किसी एरिया में, और 45 साल पुरानी प्रॉपर्टी है, बेहतरीन होटल चल रही है हमारी, ईरानी होटल। मैंने कल रात में मजलिस के बाद अपने बच्चों को बुला के बोला, ये मालिक कई दिन से पीछे पड़ा हुआ है, छोड़ दो, अब मैं इस होटल की नहीं रहती, मैं छोड़ रही, करोड़ों रुपए की प्रॉपर्टी है, करोड़ों की। उसने कहा कि अगर मैं रहूंगी, अब मैं मर जाऊं तो हिसाब तो मुझे देना है। कल की मजलिस सुनी कि पैसा किसी का खा जाओगे तो क्या हशर होगा नीचे। एक मजलिस से उसने करोड़ों रुपए की प्रॉपर्टी छोड़ के वो पुणे चली गई। आप क्यों खामोश हो गए? आप सोचो लोगों को ऐसे असर हो रहा, एक रुपया भी नहीं लेना किसी का। अल्लाह के रसूल ने बीबी खदीजा से कहा कि खदीजा ये तुम्हारा पैसा है, पैगाम दिया हमको कलेमा पढ़ने वालों को कि बगैर पूछे बीवी का पैसा भी नहीं ले सकते। अच्छा एक बात यहां रोक के बोलो, बीवी बीवी बोल रहा तो आप खामोश बैठ गए, बीवी को भी इजाजत नहीं है शौहर से बगैर पूछे उसके जेब से पैसे निकाले। खुश यार, मैं रोज बोलता हूं मुझे अच्छा भी नहीं लगता, प्लीज बाहर मेरे ऊपर प्रेशर है, पीछे वाले आगे आ जाए, जगह है, प्लीज आ जाए, बाबा से बने सुनो। अभी ठहरे लोग आ गए, आ गया आ गया। इधर जगह है, एक और सलावत पढ़ लें बाबा से वलन। अब खैसर बाग का हॉल भी कम होने लगा, मौला खैसर भाई के दर्जात को बुलंद करें, और सारे मरहूमीन और बिलखसूस खैसर भाई और मुहिब्बान पंजतन के जो ट्रस्टीज हैं उनके मरहूमीन के दर्जात के लिए एक बाबा से वलन सलावत पढ़ो। तो बीवी भी नहीं ले सकती पैसे, शौहर से पूछना लाजिम है। ये नहीं कि शौहर सो रहा जेब से पैसे निकाल रहे खर्च कर रहे, मेरा शौहर है, बॉम्बे की औरत नहीं करती, फिर भी बोल रहा हूं, बॉम्बे वाले नहीं करते, मैं तो जनरल मैसेज दे। तो खदीजा से अल्लाह के रसूल ने कहा ये तो तुम्हारा पैसा, बस ये सुनना था। बीवी खदीजा ने अपनी सारी ट्राइब को बुलाया, कबीले वालों को, खुद पर्दे के पीछे आई, खलीफे अव्वल कहते हैं। खतीजा की दौलत आने लगी, उस जमाने में पेपर करेंसी नहीं थी, द प्लास्टिक मनी थी, उस जमाने में सोने के कॉइन्स होते थे और सोने की ईंटें होती थी, ब्रिक्स, और प्लैटिनम गोल्ड डायमंड्स, इन चीजों में पैसे सेव किया जाता था, पेपर करेंसी नहीं थी। खलीफे अव्वल कहते हैं सही बुखारी में, गुलाम और कनीजें खतीजा का दौलत जब लेकर आए तो सर पे रखकर हाथों में लेकर का जब ला के सोने को प्लैटिनम को रखना शुरू किया तो हमारे और उस दौलत के दरमियान में दीवार खड़ी हो गई। दोस्तों कितनी आसानी से आप सुन रहे, सारी दौलत ला के सामने रख दी, जब बिलियंस एंड ट्रिलियंस डॉलर आज के जमाने के काउंटलेस मनी रख दी। अब खतीजा का कैरेक्टर देखो, बीबी फातिमा की मां का, पर्दे के पीछे मेरी मां आती है, आके अपने पूरे कबीले को एड्रेस करती है, पूरे उनके कबीले के खानदान वाले जो थे उनको एड्रेस किया, एड्रेस करके कहा सुनो ये सारी दौलत की मालिक मैं हूं, ये सारे पैसे के मालिक मैं हूं। मक्का 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 में इस्लाम आके 2-3 साल हुए, कहा ये सारी दौलत के मालिक मैं हूं, और आज से ये सारी दौलत मैं अपने शहर यतीम अब्दुल्ला को दे रही। हम एक एक रुपया नहीं देते, खतीजा ने पूरी दौलत दे दी। अगर खतीजा नहीं होती तो मुसलमान रोटी नहीं तोड़ सकता था, अगर आज मुसलमान रोटी तोड़ रहा तो मां खतीजा का सदका है। سمجھو احسان کو، کیسے احسان کو مانا؟ اللہ نے خدیجہ کے احسان کو اتارا کیسے؟ جو دینا ہے وہ تو دیا، اللہ نے خدیجہ کے احسان کو ایسے اتارا کہ احسان خدیجہ کو دنیا میں ان کی اولاد پہ خمس کو واجب کر کے احسان خدیجہ کو اتار دیا۔ خمس دینا مت بھولو، یہ تمہاری ماں کا حق ہے۔ ماں کا حق کھا کے زندگی نہیں گزار سکتے ممبئی میں، یہ یاد رکھو۔ آپ بولیں گے کیا خمس کی بات کر رہے، میں خمس کی ڈیٹیل میں نہیں جا رہا، میں صرف یہ بول رہا ہوں کہ اگر تم اپنی لائف میں گرو کرنا چاہتے، تم اپنی لائف میں بڑھنا چاہتے، تم چاہتے کہ تمہارے رزق میں برکت ہو، تو حق فاطمہ دو، پھر رزق میں برکت ہوتی۔ خمس دینے والے کا پیسہ کبھی مائنس نہیں ہوتا بینک اکاؤنٹ، کبھی مائنس نہیں ہوتا، ذمہ داری سے ممبر سے بول رہا، پلس 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 ہوتا۔ خمس کو ایک لاکھ روپے کا نام نہیں، ہر آدمی پہ واجب ہے۔ میں اتنے بڑے مجمع سے قیصر باغ میں پوچھ رہا کہ سال بھر میں 10 روپے بچاتے ہو، 100 روپے بچاتے ہو بمبے میں؟ کوئی ایسا مجمع میں بیٹھا ہوا ہے ہاتھ اٹھائے یہ بولے کہ سال بھر میں میرے پاس 100 روپے نہیں بچتے؟ 100 روپے کی ویلیو کیا ہے؟ 100 روپے چھوڑ دو، 10 روپے بچاتے ہو؟ کوئی ایسا بیٹھا ہوا ہے مجمع میں جو سال بھر میں 10 روپے نہیں بچاتا؟ کوئی ہے؟ مجھے دیکھ رہے کیا؟ میں پوچھ رہا، اگر 10 روپے بچتے ہیں سال بھر میں، سال بھر میں 365 دن میں، تو خمس کتنا بنا 10 روپے کا؟ 2 روپے، 2 روپے، جسٹ 2 روپیز۔ یہ حق خدیجہ ہے، تم 2 روپے نکالو تو سال بھر کی نمازیں قبول ہوں گی۔ مجھے معلوم ہے، میں پوری دنیا میں بولتا ہوں، جب بھی خمس کے لیے بولتا ہوں نا، ایسی مجمع رہتا ہے گھورتا ہوا کہ واٹ از ٹاکنگ اباؤٹ؟ تم یہ بول رہے ہو گے واٹ مولانا از ٹاکنگ؟ میں آپ کے فائدے کی چیز بول رہا۔ امام علی نہج البلاغہ میں یہ بولتے کہ اپنے پیٹ کو زمین کے کیڑوں کی غذا مت بناؤ، حرام مت کھاؤ، تم کبھی بھی ایسے نہیں رہو گے۔ اتنی بڑی بات بول رہا، اگر تم حق زہرا دو گے تو رزق پیچھے چلتا، تم آگے چلو گے۔ کوئی یہ نہیں بولنا کہ عابد بگرامی نے آ کے خون سے بات کی، کیوں بات کی؟ ہر کو بات کرنا ہے، یہ ہر خطیب کو بات کرنا چاہیے۔ میں ڈرنے والا نہیں، اس لیے کہ میں خمس دینے والا مولوی ہوں، لینے والا نہیں۔ You understand what I said? میرے نزدیک 1 روپیہ لے کے بھی نہیں آنا، سانپ اور بچھو ہے۔ مولانا بہت دیا، بہت دیا، صرف خمس کا نتیجہ ہے۔ حلال کھاتا ہوں تو بولتا بھی ہوں۔ حلال کھاتا ہوں، خمس دینے والا مولوی ہوں، الحمدللہ، الحمدللہ۔ کوئی بڑا کام نہیں کرتا، یہ سب پہ واجب ہے۔ لیتے رہو نہیں، دینا بھی ہے۔ جو دینے میں مزہ ہے وہ لینے میں نہیں ہے، سمجھ رہا ہے بات؟ میں یوتھ کو بول رہا، بی بی کا حق نکالو، 2 روپے بنتے خمس نکالو، 2 روپے۔ اسلام میں کوانٹیٹی نہیں ہے، کوالٹی ہے۔ صرف بی بی دیکھنا چاہتے کہ تم ان کا حق نکالتے ہو، تبرک میں، گھر میں۔ میں بڑوں کو بول رہا، یہ بڑے جتنے ان کو بول رہا اور عورتوں کو بول رہا، اپنے معصوم بچوں کو حرام مت کھلاؤ۔ سمجھ میں آ گئی؟ بہت بڑی بات بولی میں نے، اپنے معصوم بچوں کو حرام مت کھلاؤ۔ اگر حرام کھلاؤ گے تو بچہ آگے بڑھ کے وہی گناہ کرے گا، پرابلم تم کو آئے گا۔ آج پوری دنیا میں مجھے کہتے مولانا گیو می سم دعا فار مائی چلڈرن، اب وہ میری بات ہی نہیں سنتے۔ میں نے کہا یار تم بچپنے میں اتنا حرام کھلائے کہ اب بات نہیں سنتے، بچپنے میں ٹرائی کرو، کبھی زندگی میں حرام نہیں کھانا۔ یہ آج اس سال کے محرم کا میرا میسج،
چوتھی مجلس میں خیسر باغ میں حرام کھاؤ گے تو تم ولایت علی سے اتنی دور ہو جاؤ گے. امام علی کی محبت اس کے دل میں نہیں آ سکتی جو حرام غذا کھاتا ہے. یہ عابد بلگرامی نہیں بول رہا, یہ عابد بلگرامی نہیں بول رہا, یہ وہ حسین بول رہے کہ جس کی تم عزا کے لیے بیٹھے ہوئے ہو خیسر باغ. مولا حسین بول رہے, مولا حسین عاشورے کے دن کا حسین کا پیغام ہے. عاشورے کے دن صبح میں میرا مولا حسین میدان میں آئے, جنگ سے پہلے آنے کے بعد امام حسین نے عمر سعد کے یزید کے لشکر کو ایڈریس کیا, خطاب کیا. غور سے سنو, غور سے سنو, میری طرف دیکھو. حسین اونٹ پہ بیٹھ کے, اونٹ کیمل کے اوپر, اس لیے کہ اونٹ جو ہے وہ صلح کی نشانی ہے, گھوڑا جنگ کی نشانی. سر پر اللہ کے رسول کا امامہ پہنا, دوش پہ ردا ڈالی, اللہ کے رسول کے جوتے پہنے, ہاتھ میں اللہ کے رسول کی سٹک لی, عصا. میدان میں آئے, عمر سعد کو بلایا, بلا کے کہا عمر سعد ادھر آ, مجھے تجھ سے بات کرنا ہے. اس نے کہا فرزند رسول حکم کرے. امام نے کہا ان آوازوں کو بند کرا دے. کربلا کے میدان میں لاکھوں کا لشکر ہے, جانور ہے, ہتھیار ہے. اتنی چیخ و پکار تھی, اتنی آوازیں بلند تھیں کہ اتنے قریب بھی اگر کوئی ٹھہرے تو اس کی آواز نہیں آ رہی تھی. صرف دہشت بٹھانا تھا حسین کے بچوں پہ. یزید نے اتنی بڑی آرمی کو جمع کر دیا, 72 کے خلاف جمع ہو گئے. حسین نے کہا ان آوازوں کو بند کروا دے. تو اس وقت عمر سعد کا جملہ ہے عاشورے کی صبح میں جنگ سے پہلے, غور سے سنو جملہ. فرزند رسول, اگر میں انسانوں کی آوازوں کو بند بھی کروا دوں تو جانوروں کی کیسے کراؤں گا؟ ہتھیار کے ٹکرانے کو کیسے روکوں گا؟ حسین نے کہا میں کروا دوں. حسین نے کہا یو وانٹ می ٹو ڈو اٹ, یو وانٹ می ٹو ڈو اٹ, میں کروا دوں. اس نے کہا یہ آپ کا اختیار ہے, میری طرف دیکھو. لاکھوں آدمی چیخ پکار کر رہے, جانوروں کی آواز گونج رہی, ہتھیار کے ٹکرانے کی آواز گونج رہی. مولا حسین نے کچھ نہیں کیا, خالی مولا حسین نے پورے میدان پہ ایک نگاہ ڈالی. نگاہ کا ڈالنا تھا, چلتے ہوئے نفس رک گئے. حسین نے جنگ سے پہلے عمر سعد یزید کے لشکر کو بتا دیا کہ ہماری حکومت کسی شہروں پہ نہیں ہے, ہم نے کسی شہروں پہ حکومت نہیں, انسانوں کے نفس پہ ہماری حکومت ہے. صرف انسانوں پہ نہیں, جانوروں پہ ہماری حکومت ہے, کائنات پہ ہماری حکومت. اس وقت امام حسین نے پورے لشکر کے یزید کو ایڈریس کیا, خطاب کیا اون پہ بیٹھ کے, پوروں سے پکار کے کہا سنو, جو مجھے جانتا ہے وہ جانتا ہے, میں حسین ابن علی ہوں, میں رسول کا نواسا ہوں, اونلی گرینڈ سن آف پروفیٹ صلی اللہ علیہ وآلہ. کہاں بلائیں گے, کہاں بلائیں گے؟ یا زہرا, یا زہرا. مولا سلامت رکھے آپ کو. اسی طرح بی بی کا نام لیتے رہو, بہت بڑا نعرہ ہے میری شہزادی کا, نام زہرا زبان پہ بار بار آنا, تمہاری زبان پاک ہوتی جائے گی. تو حسین نے پورے لشکر کو ایڈریس کیا, ایڈریس کر کے کہا میں رسول کا نواسا ہوں, میں علی و فاطمہ کا بیٹا ہوں, میں حسین ابن علی ہوں, میں نے کوئی حلال کو حرام نہیں کیا, میرے پاس شریعت محمدی ہے. پورا ایڈریس کر کے حسین پلٹ کے آ گئے. تو اصحاب حسین نے پوچھا کہ مولا آپ نے ان کے جواب کا انتظار کیوں نہیں کیا, آپ نے ویٹ کیوں نہیں کیا کہ لشکر یزید آپ کو جواب دے؟ امام نے کہا میں نے اپنی حجت کو تمام کیا. پھر جب اصحاب نے کہا کہ مولا آپ انتظار کرتے, تو اس وقت مولا حسین کا جملہ عاشورے کے لیے نہیں تھا, تا ظہور امام نے ایک جملہ اپنے چاہنے والوں کو دیا. امام نے کہا سنو, ان کے پیٹ میں جانتا ہوں, ان کے پیٹوں میں حرام ہے, میری بات کا اثر نہیں ہوگا. اب سمجھ میں آئی بات؟ پیٹوں میں حرام رہے گا، حسین کی بات سمجھ میں نہیں آئے گی، جب امام کی بات سمجھ میں نہیں آئے گی تو عابد گلامی کی بات سمجھ میں آئے گی؟ میری خواہش ہے میرے سننے والوں کو کہ آج کی مجلس کے بعد گھر جا کے سوچو کہ کیا میں حق ختیجہ دے رہا؟ ایک روپیہ بنتا ہے تو نکالو.
اتنا پن ڈراپ سائلنس میں نہیں سمجھ رہا تھا، اتنی خاموشی میں نہیں سمجھ رہا تھا. ٹائم کیا ہے؟ ٹائم بولو یار،
ٹائم بولو.
مومنین وقت نکل گیا، مجھے ایک اعلان کرنا ہے. چلو زبارو سلواسا، یہ 14 اگست کو اتوار کا دن ہے، ممبئی سے ہر سال جاتا ہے یہ گروپ، بہت اچھا. میں خود جاؤں گا آپ کے ساتھ، اب وہاں مجلس پڑھوں گا، زیارت پڑھوں گا، مولا حسین کا جو روزہ ہے وہاں کے لیے. فرام ڈونگری، بینڈرا، اندھیری، ممرا، لیڈیز اور جینٹس، اس کے جو بھی چارجز ہیں، باحث برادر سجاد شرف صاحب ہیں، آپ ان سے کانٹیکٹ کریں، یہ آپ کے سامنے ہے. چلنا ہے تو اتوار کے دن صبح پتہ نہیں کتنے بجے بس نکل رہی ہے یہاں سے، ہر طرف سے، ہر ایریا سے جائے گی، اور مولا حسین کے زیارت کرنا انشاءاللہ، وہاں مجلس پڑھوں گا اور زیارت امام حسین ذریعہ مبارک پہ پڑھاؤں گا. تو ایک موقع ہے کہ ہم جا کر مولا حسین کی زیارت کریں عاشورے کے بعد، 14 اگست. ایک سال بعد پڑھے محمد و آل محمد. بس میرا جو پیغام تھا وہ پیغام پہنچ گیا. ختیجہ نے ساری دولت دے دی اسلام کے لیے، اور کبھی بھی پلٹ کے یہ نہیں کہا پوری زندگی کہ یا رسول اللہ میں نے دولت دی ہے آپ کو، احسان نہیں اتارا. کبھی یہ نہیں کہا کہ میں نے احسان کیا، اللہ نے خدیجہ کا احسان خمس کے ذریعے اتارا. بس لیکن مسلمانوں نے خدیجہ کے ساتھ کیا کیا؟ آج شب 5 محرم ہے، 4 دن گزر گئے، 5 محرم کی رات آ گئی، مسلسل آپ چاند رات سے مجلسیں کرتے ہوئے آ رہے، کل کا ایک دن ہے، 5 گزرے گی، 6 آئے گی. کتنی تیزی کے ساتھ یہ دن گزر رہے، نورانی دن. دن گزر جائیں گے، روز جو بی بی ہماری مجلسوں میں آ کے ہم کو دعا دے کے جاتی ہے، ہر طرف عزاخانے سجے ہوئے، یہ ممبر پہ جب میں جاتا ہوں تو دیکھتا ہوں سجا ہوا ممبر ہے، لیکن چند دنوں کے بعد اندھیرا ہو جائے گا، اندھیرا ہو جائے گا. دوستو 5 محرم پوری دنیا میں ایک ایسے بچوں کا ذکر ہے کہ جن کی ماں نے اپنے بچوں کا ماتم نہیں کیا. یہ ایام ایکچولی رونے کے ایام، پرسے کے ایام. آپ سمجھ گئے وہ کون سی ماں تھی کربلا کی، کہ جو کنبے کی رونے والی ہے، جب ماتم کرتی ہے کبھی علی اکبر کا کرتی ہے. یہ کہہ کے روتی ہے کہ ہائے میرا علی اکبر چلا گیا، شادی کے ارمان تھے بیٹا چلے گئے. ہر ماں نے اپنے اپنے بچوں کا ماتم کیا. رباب پوری زندگی ہاتھ میں ایک چھوٹی سی گٹھری لے کے ماتم کرتی تھی. آہستہ مت رو، آہستہ مت رو. چھوٹی سی گٹھری تھی ہاتھ میں، ایسا کر کے بی بی روتی تھی.
کیوں روتی تھی؟ گٹری میں کیا تھا؟ کربلا کے بعد جتنے دن رباب زندہ رہی علی اصغر کو یاد کر کے روتی تھی، سکینہ کے کانوں کے گوشوارے یاد کرتی تھی، سکینہ کے چہرے پہ وہ تماچوں کے نشان یاد کرتی تھی، سکینہ کے زخمی کانوں کو یاد کر کے روتی تھی، کبھی سکینہ کا جلا ہوا پیرہن کو یاد کر کے روتی تھی، کبھی سکینہ کے وہ باتیں یاد کر کے روتی تھی کہ جو تڑپ تڑپ کے بچی کہتی بابا میرے رخسار نیلے ہو گئے. آپ کی آوازیں بلند ہو گئی. آخر تک جو بیٹھا ہوا ہے اس کو بھی بول رہا، کھڑے ہوئے ہو گھبراؤ مت، تمہارا کھڑا رہنا حسین کو پسند، بی بی زہرا تمہاری تکلیف کو دیکھ کر دعا دے رہی ہوگی کہ اپنے آرام کو چھوڑ کے خیسر باغ میں رات کے 12 بجے کے بعد اتنا بڑا مجمع میرے سامنے بیٹھا. صرف تم رونے آئے ہو نا، پرسا دینے آئے ہو نا کہ خیسر باغ میں 2 آنسو نکل جائیں کہ بی بی راضی ہو جائے. یہ سوچ کے مت رو کہ تم رو رہے، حسین کے بھی بچے رونے والے تھے لیکن ظالموں نے رونے نہیں دیا. جب پہلی مرتبہ سکینہ نے ہائے بابا کہا تو ایسا تماچا مارا. کہ حسین کی یتیم زمین پہ گر گئی. ہم تو خوش نصیب ہیں کہ بی بی نے ہم کو سعادت دی. بی بی کسی اور کو چن سکتی تھی، بی بی نے ہم کو چنا. یہ 10 دن زیادہ سے زیادہ گریا کرو، تمہاری زندگی ہے اس میں. رباب گٹھی کو لے کے رو رہی. میں بار بار آپ کو ایک طرف اشارہ کر رہا، ایک منٹ، پوری زندگی روتی رہی گٹھری کو لے کے. جب بی بی رباب کا انتقال ہوا تو چوتھے امام نے اپنی ماں کے پہلو میں جو گٹھری تھی وہ کھولی کہ ماں یہ گٹھری لے کے کیوں رو رہی؟ ہر وقت سینے سے لگا کے رکھتی تھی اور کہتی کیا تھی کہ علی اصغر تم بھی نہیں رہے، تمہارا جھولا بھی نہیں رہا. آپ کو معلوم گٹھری کے اندر کیا تھا؟ علی اصغر کے جھولے کی جلی ہوئی لکڑیاں. شہزادے کے جھولے کی جلی ہوئی لکڑیاں ماں نے جمع کیا شام غریبہ میں، اپنے سینے سے لگا کے کہا آپ زندہ کیسے رہو؟ آج خیسر باغ میں، ابھی رضوی میں بھی پڑھ کے آ رہا ہے، ان شہیدوں کا ذکر ہے کہ جو زینب کے بچے ہیں، میری مظلوم شہزادی کے بچے ہیں. شب عاشور مولا حسین ایک ایک خیمے میں جا رہے تھے. جب زینب بی بی کے خیمے میں گئے تو عجیب منظر دیکھا کہ اون و محمد سامنے بیٹھے ہوئے اور بی بی زینب امام علی کے اور جناب جعفر طیار کے جنگ کے واقعات سنا رہی. چھوٹے چھوٹے بچے آستینوں کو ایسا الٹتے، الٹ کے کہتے ہیں اماں کل ماموں سے اجازت دلوا دو پھر دیکھو ہم جنگ کیسے لڑتے ہیں. عاشورے کے دن صبح سے بی بی یہی کہہ رہی کہ بچوں گئے نہیں. ایک وقت ایسا آیا کہ قاسم کا لاشا پامال ہو گیا. دونوں شہزادے خیمے میں آئے. بی بی نے کہا کہ اونو محمد ابھی تک میدان میں نہیں گئے. تو کہا اماں جب ہم ماموں سے پوچھتے ہیں تو وہ کہتے ہیں کہ تم میری بہن کی نشانی ہو، کیسے چھوڑو، کیسے اجازت دو؟ دوستو میری طرف دیکھو تڑپ کے رو گے. ایک ہاتھ سے اون کا ہاتھ پکڑا، ایک ہاتھ سے محمد کا پکڑا، دونوں بچوں کو لے کے حسین کی طرف چلی۔ دور سے حسین نے یہ منظر دیکھا کہ اونو محمد زینب کو لے کے آ رہے، تو حسین نے کہا کہ بچوں ماں کو سفارش کرانے لا رہے۔ امام نے اجازت دی، ایک کو عباس نے سوار کیا، ایک کو علی اکبر نے سوار کیا، دونوں شہزادے گھوڑے پہ آئے، اب چلنا چاہتے ہیں۔ کہا کہ ہم ماں کو جا کے خدا حافظ کہیں گے۔ دونوں بچے خیمے کے دروازے پہ آئے، وہاں میری مظلوم شہزادی کھڑی بھی تھی، بی بی نے بچوں کے ماتوں کو چوما، ایک ماں نے بچوں کے ماتے کو چوما۔ اب چوم کے کیا کہا کہ دونوں محمد میں تمہاری ماں ہوں، میں جانتی ہوں تم بہت پیاسے ہو، لیکن بچوں تم بہت پیاسے ہو، لیکن لڑتے ہوئے نہر کی طرف نہیں جانا، جھولے میں علی اصغر پیاسا ہے، خیمے میں سکینہ پیاسی ہے۔ اسی طرح پرسا دو، سر پیٹ پیٹ کے رو، آج بی بی زینب کا پرسا دینا ہے۔ دونوں شہزادے میدان میں آئے، علی کے نواسے ہیں، جعفر طیار کے پوتے ہیں، عباس کے شاگرد، خوب جنگ کی، لیکن کب تک لڑتے؟ بھوکے پیاسے ہیں، زخموں سے چور ہوتے گئے، ہر طرف سے فوج نے گھیر لیا۔ علی کے نواسے گھوڑے سے زمین پر آئے، جب آئے تو پکارا کہ آقا ہمارا آخری سلام۔ حسین، عباس اور علی اکبر تلوار لے کر میدان میں گئے، آنو محمد کے پاس پہنچے، آنو محمد کے پاس تھوڑی سی جان باقی تھی، حسین نے سر کو اپنے زانوں پہ رکھا، ایک کو عباس نے رکھا۔ آنو محمد نے حسین کو دیکھا، دیکھ کے کہا ماموں یہ بتاؤ ہمارا رخ کدھر ہے؟ حسین نے کہا کہ بچوں تمہارا رخ نہر کی طرف نہیں ہے، تو آخری جملے آنو محمد کے کہ ماموں اما سے کہہ دینا کہ ہم نے نہر کو نہیں کیا۔ لاشیں لے کے خیمے میں آئے، زینب نے سر پیٹا۔ بی بی نے بچوں کا ماتم نہیں کیا، اس کے بعد قیامتیں گزر گئیں۔ کربلا سے کوفہ، کوفے سے شام گئے، شام میں رہائی ہوئی۔ بی بی زینب نے کہا چوتھے امام سے کہ میں ایک مجلس کروں گی۔ شام کی عورتوں کو بھی بلایا گیا، انہوں نے آ کے یہ منظر دیکھا کہ بیویاں خاک پہ بیٹھی ہوئی ہیں، وہ اپنی شان اور شوکت کا مظاہرہ کر رہے تھے۔ انہوں نے دیکھا کہ جو بیچ میں ایک بیوی بیٹھی ہوئی ہے، اس بیوی نے سر کو اٹھا کے کہا کیا تمہارے شہر میں پرسے کا یہی طریقہ ہے؟ وہ لوگ سیاہ پوش ہو گیا ہے، تو زینب نے ان کو زمین پہ بٹھایا۔ اس کے بعد تبرکات آئے، علی اکبر کا سر آیا، لیلہ نے لے لیا، عباس کا سر آیا، بیویوں نے کہا یہ ہمارے پردے کا محافظ ہے، علی اصغر کا سر آیا، رباب نے لیا، قاسم کا سر آیا، ام فروا نے لیا، حسین کا سر آیا، زینب نے لے لیا، سب سر اپنی اپنی بیویوں نے لے لیا۔ دو سر رکھے ہوئے تھے، دو، کوئی لینے والا نہیں تھا۔ شام کی عورتوں نے کہا کیا ان بچوں کی ماں مر گئی؟ تو فضا نے کہا ایسے مت بولو، یہ زینب کے بچے ہیں۔ بس میں نے مجلس ختم کر دی، میں نے مجلس ختم کر دی۔ آخری حصہ دو منٹ، آج ایسا پرسہ دینا کہ خیسر باغ میں بی بی زینب کے دل کو سکون ملے کہ میرے بچوں کا پرسہ ملا مجھے۔ کوئی خیسر باغ سے سوکھی آنکھوں سے نہیں جانا، جو مانگنا ہے آج علی سے نواسوں کے نام پہ مانگ لو، جو مانگنا ہے علی کی بیٹی سے مانگ لو۔ بس میں نے مجلس ختم کر دی، یہ قافلہ پلٹ کے آیا مدینہ۔ اللہ سبحانہ وتعالیٰ बीबी नाना की लहर पे गई, मां की लहर पे गई, वहां से बीबी चौथे इमाम के घर में आ गई। एक मिनट है बस, फुर्सा देना है। अब तक बच्चों का मातम नहीं हुआ, चौथे इमाम के घर में कयाम किया। कुछ दिनों के बाद बीबी के शौहर अब्दुल्ला इब्ने जाफर तैयार आए और आके कहा कि बेटा अपनी फूफी से कहो कि घर आए, मेरा घर सुनसान हो गया, मैं पूछना चाहता कि करबला में क्या हुआ। इमाम ने जाके बीबी से कहा कि अब्दुल्ला आए थे, वो चाहते हैं कि आप घर जाएं। बीबी ने कहा कि बेटा तुम्हारा क्या मंशा है, कहा यही बेहतर है। बस दोस्तों, अब ज़ैनब पहली मर्तबा अपने घर की तरफ चली, हर तरफ पर्दे लगाए गए, आवाज बुलंद हुई कि खबरदार कोई करीब आने ना पाए, अली की बेटी घर जा रही। बीबी ज़ैनब को 28 रजब वाला सफर याद आया कि जब घर गई थी तो आनो मोहम्मद साथ थे, आज ज़ैनब अकेली है। जब चली तो मदीने के छोटे छोटे बच्चे ज़ैनब के दामन को पकड़ के कहा आनो मोहम्मद कहाँ है। घर गई, बच्चों की नमाज के मकामात को देखा,